हेलो नमस्ते अनि स्वागत अभिवादन छ तपाईँ सम्पूर्णमा www.spendnepal.com मार्फत हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। आज पनि बिल्कुलै एउटा नयाँ प्रस्तुतिका साथ म उपस्थित भएको छु र तपाईँ www.nepalinepali.com मार्फत पनि हामीलाई सुनिरहनु भएको छ। हामी विशेष त विविध परिस्थितिमा र विविध समयका बावजुदहरू पनि र समसामयिक विषयमा छलफल गर्ने गर्छौं, एउटा बहसको रूपमा तपाईँसँग अन्तरंग कुराकानीहरू सुनाउने कोसिस गर्ने गर्छौं। हामी विभिन्न मुलुकमा छौं, विभिन्न ठाउँमा हामीलाई सुनिरहनु भएको छ, फरक फरक परिस्थिति र फरक फरक समयका बावजुद पनि 60 भन्दा बढी मुलुकमा हाम्रो आवाज पुगिसकेको छ। हामीले कहिले इजरायलका घटनालाई, कहिले कुवेतका घटनालाई, कहिले पोर्चुगलमा घटेका घटनाहरूलाई, कहिले स्पेनका गतिविधिलाई त कहिले देशभर र जति पनि मानवीय संवेदनासँग सम्बन्धित कुराहरू छन् तिनलाई पनि उठाउने गरेका छौं, विविध प्रस्तुतिको साथ र विविध ढंगबाट उठाइरहेका हुन्छौ। आज प्रसंग स्पेनकै छ, विशेष गरी स्पेनमा विभिन्न संगठनहरू छन्, कति जातीय, कति सामाजिक र कति राजनैतिक संगठनसँग आबद्ध भातृ संगठनहरू पनि छन्। तिनीहरूले गर्दै आएका काम र समाजमा र यहाँको समुदायलाई गरिरहेका योगदानका चर्चा परिचर्चा, कहिलेकाहीँ काम गर्दा गर्दै चुकिएका कुराहरू वा जति पनि कुराहरू गर्नुपर्ने हो त्यो सही ढंगबाट गर्न नसकेका कुराहरूलाई पनि हामी गचगचाउने कोशिश गर्छौं। अर्कोतर्फबाट आवाजविहीनताको आवाजको रूपमा पनि हामीले यो प्रयासलाई जारी राखेका हुन्छौं, ताकि समसामयिक रूपमा भएका बहसलाई यहाँ बहसको रूपमा ल्याउनु पर्छ। रेडियोको माध्यमद्वारा यो हाम्रो प्रयास जारी रहन्छ। आजको चर्चा परिचर्चा विशेष गरी नेपाली प्रवासी मंचको तेस्रो अधिवेशन हुन गइरहेको छ, यही जनवरी 4 तारीकमा नयाँ वर्षको शुरूआतसँगै, र अधिवेशनलाई सम्बोधन गर्नको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्पेन आउँदै हुनुहुन्छ र समग्र रूपमा स्पेनवासी नेपाली समुदायले राखेको माग भनेको स्पेनमा राजदूतावास हुनुपर्छ भन्ने रहँदै आइरहेको छ। देशको शीर्ष नेता आइरहँदा उहाँसँग पहलको लागि हामीले कस्ता किसिमका एजेण्डाहरू प्रस्तुत गर्दैछौ त सन्दर्भ रहन्छ प्रवासी नेपाली मंचको तेस्रो अधिवेशनको पनि, र तेस्रो अधिवेशन गरिरहँदाखेरि नयाँ कार्य समितिको चयनको लागि कस्तो पहल भइरहेको छ, अधिवेशन सम्पन्न गर्नको लागि कस्तो पहल भइरहेको छ र अरूभन्दा अलि पृथक के कुरामा प्रवासी मंच छ र विगतमा र अहिलेमा अधिवेशन गर्दा के फरक हुन सक्छन् र संस्थालाई यहाँसम्म ल्याइ पुर्याउँदा के कस्ता कठिनाईहरू भए, यो अलावा गैर आवासीय नेपाली संघको पछिल्ला गतिविधिहरू के छन्, विशेष गरी गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन जापानमा सम्पन्न भयो र त्यहाँ के कस्ता निर्णयहरू भए, यसले के कस्तो प्रभाव पार्ला समग्र एनआरएनहरूको, र साथमा युरोपियन क्षेत्रीय सम्मेलन बार्सिलोनामा सम्पन्न भएको थियो, केही विवादहरू पनि आए र ती विवादहरूलाई टुंगाउने कोशिश गरियो र टुंगाइयो पनि, त बीचमा के कस्ता समस्याहरू आए र त्यसलाई कसरी समाधान गरिदिएको भए सान्दर्भिक हुन्थ्यो, यी सबै विषयमा चर्चा गर्नको लागि आज मैले आमन्त्रण गरेको छु हाम्रो स्टुडियोमा प्रवासी नेपाली मंच स्पेनका संस्थापक अध्यक्ष, संरक्षक एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्पराज तिमिल सिन्हाज्यू। पहिले म तपाईँलाई रेडियो स्पेन नेपालको यो लाइभ प्रस्तुतिमा स्वागत गर्न चाहन्छु।
धन्यवाद।
कस्तो हुनुहुन्छ? आराम हुनुहुन्छ?
ठिक छ।
हामी सन्दर्भ कुटाइहरौं यो प्रवासी नेपाली मंचको तेस्रो अधिवेशनबाट, र अधिवेशनको कस्तो तयारी हुँदैछ?
अधिवेशनमा हाम्रो श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीजी प्रमुख अतिथिको रूपमा र हाम्रा प्रवास इन्चार्ज हालका उपाध्यक्ष भीम रावल विशेष अतिथिको रूपमा नेपालबाट आउँदै हुनुहुन्छ। विशेष गरी उहाँहरूले अथवा अध्यक्षज्यूले डेनमार्कमा हुने प्रवासी नेपाली मंचको अधिवेशनमा 3 तारीक भाग लिनुहुनेछ, 4 तारीक यहाँको प्रवासी नेपाली मंच स्पेनको अधिवेशनमा प्रमुख अतिथिको रूपमा भाग लिनुहुनेछ र 5 तारीक आन्दोराको परराष्ट्र मन्त्रीसँग एउटा कूटनैतिक मिटिङ छ, त्यस मिटिङमा भाग लिनुहुनेछ र 6 तारीकमा उहाँ नेपाल फर्कने कार्यक्रम छ।
भनेपछि यो समग्र देशमा पनि अलिकति राजनैतिक उथलपुथल भइरहेको बेला संविधान निर्माणको लागि दलहरू सहमतिको लागि एउटा बहस जारी राखेको बेला देशको शीर्ष नेता स्पेन ल्याउनको लागि प्रवासी नेपाली मञ्च स्पेनले के कस्तो भूमिकाहरू खेल्नु पर्यो तपाईँ नेपालमा छँदा पनि?
निश्चित रूपमै अहिले चाहिँ नेकपा एमालेका अध्यक्ष अथवा संसदीय दलका नेता देश छोडेर परदेश आउन परको लागि उहाँको समय लिनको लागि अप्ठ्यारो नै पर्यो र चाहिँ उहाँले पनि हामीले प्रवासी नेपाली मञ्च स्पेनको प्रस्तावलाई नकार्न नसकेर हामीलाई हार्न नसकेर हाम्रो अधिवेशनमा र डेनमार्क अधिवेशनमा दुई दिनको लागि यता आउँदै हुनुहुन्छ। नेपालमा संविधानको लागि एकदम तीव्र तयारी चल्दैछ, संविधानका धेरै कामहरू गर्नुपर्ने छन्। ती हुँदाहुँदै पनि आफ्नो पार्टी संगठन र प्रवासमा रहेको पार्टी संगठन पनि एउटा अभिन्न अङ्गको रूपमा भइराखेको हुनाले प्रवासका कार्यकर्ताहरूलाई पनि उत्साह दिनको लागि उहाँले विशेष टाइम मिलाएर आउँदै हुनुहुन्छ। यसको लागि हामी प्रवासी नेपाली मञ्च स्पेनको तर्फबाट मैले प्रतिनिधित्व गरेर उहाँलाई निमन्त्रणा गरेर आउनको लागि अहिले वचनबद्ध हुनुहुन्छ र उहाँ आउनुहुन्छ।
भनेपछि उहाँहरूको बसाइ लगभग युरोप कति समय जति होला?
उहाँहरू दुई तारिक डेनमार्क आउनुहुन्छ र छ तारिक बार्सिलोनाबाट नेपाल फर्कनुहुन्छ।
भनेपछि यहाँ चार तारिकको कार्यक्रममा सहभागी भएर पाँच तारिक पनि यहीँ बस्नुहुन्छ।
पाँच तारिक उहाँको हाम्रो आन्दोराको परराष्ट्र मन्त्रीसँग भेटघाट छ, हामी आन्दोरा जान्छौँ र फर्कन्छौँ। पाँच तारिक पनि यहीँ बस्छौँ र छ तारिकमा उहाँलाई हामीले विदाई गर्छौँ।
भनेपछि प्रवासी नेपाली मञ्चको अधिवेशनको कार्यक्रम बाहेक उहाँसँग अन्तर्क्रिया गर्ने समयलाई तपाईँहरूले मिलाउनु भएको छ कि छैन नेपाली समुदायबीच?
होइन, अहिले चाहिँ एनआरएन स्पेनले एउटा चियापानको अथवा अन्तर्क्रियाको कार्यक्रम आयोजना गर्नेछ, चियापानमा अन्तर्क्रिया पनि भइहाल्छ। प्रवासी नेपाली मञ्चले खुल्ला सभाको आयोजना गर्नेछ चार तारिकमा। पहिला प्रवासी नेपाली मञ्चको बन्द सेसन प्रवासी नेपाली मञ्चका कार्यकर्ताहरू बीच हुनेछ र चाहिँ खुल्ला सभा सम्पूर्ण नेपाली समुदाय तथा स्पेनिस समुदाय सबैलाई खुल्ला गरिएको छ। पाँच बजे सिथिलिया हलमा 5 बजे खुल्ला कार्यक्रम छ। त्यहाँ सबैलाई कुनै यो प्रवासी नेपाली मञ्च अथवा जनसम्पर्क समिति अथवा चाहिँ प्रगतिशील मञ्च भनेर नभनिकन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई प्रवेशको लागि स्वागत गरिएको छ र आह्वान गरिएको छ। तिनै कार्यक्रम त्यही कार्यक्रममा पनि धेरै अन्तर्क्रियाहरू हाम्रो अध्यक्षज्यूका भावहरू वर्तमान परिस्थितिमा उहाँका योजनाहरूको बारेमा सुन्न पाइनेछ र पाँच तारिकको बेलुका एनआरएन स्पेनले चाहिँ चियापानको कार्यक्रम आयोजना गर्दैछ। त्यसमा पनि अब केही अन्तर्क्रियाहरू र जिज्ञासाहरू प्रस्तुत हुनेछन् र त्यसका अब रेस्पोन्सहरू पनि आउनेछ।
हामी यसलाई अलिकति चर्चा गरौँला किनकि स्पेनमा राजदूतावास हुनुपर्छ भनेर यहाँका संघ संस्था लगायत एनआरएनले नेपाल सरकारलाई एउटा दबाव स्वरूप ज्ञापन पत्र बुझाउने सिलसिलामा पनि देशको शीर्ष नेता यहाँ आइरहेको बेलामा त्यसको पनि चर्चा परिचर्चा होला जुन अन्तर्क्रिया कार्यक्रममा, म त्यसलाई एकछिनपछि जोड्नेछु। अहिले प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन, तपाईँ संस्थापक अध्यक्ष, विगतलाई कोट्याउँदाखेरि कस्तो थियो संस्था तपाईँ?
नै 2007 डिसेम्बरमा एमालेका कार्यकर्ताहरू कता छन् भनेर कहिले भिगतिर खोज्न गइयो होला, कहिले बेसोसमारतिर खोज्न गइयो होला, कहिले कता खोज्न गइयो होला, इभन भ्यालेन्सियातिर, म्याड्रिडतिर, धेरै ठाउँमा, स्पेनको धेरै ठाउँमा कार्यकर्ताहरू खोजेर पहिलो स्थापना 2007 डिसेम्बरमा गरिएको थियो।
कार्यकर्ता खोजेर स्थापना
त्यति बेला खोजेर स्थापना गरियो, खोज्न गइयो, पुराना कार्यकर्ता छन् भनेर खोजेर स्थापना गरियो, एउटा कुनै एउटा सानो कोठामा स्थापना गरिएको थियो स्टार्टमा। त्यस पछाडि हाम्रो पहिलो अधिवेशन भयो, कमरेड हालको अध्यक्ष त्यति बेला विदेश विभाग प्रमुख हुनुहुन्थ्यो केपी शर्मा ओली र तत्कालीन एमाले केन्द्रीय सदस्य गणेश तिमिल सिन्हा प्रमुख अतिथि र विशेष अतिथिको रूपमा नेपालमाबाट आएर उहाँहरूले पहिलो अधिवेशन सम्पन्न गराएर जानुभयो। त्यसको कार्यभार साथीहरूले पुनः मलाई सुम्पनु भयो, म संस्थापक अध्यक्ष हुँदाहुँदै फेरि म अध्यक्ष भएँ र त्यस पछाडिको 2012 अधिवेशनमा शीर्ष नेता त्यति बेलाको तत्कालीन अध्यक्ष झलनाथ खनालज्यूलाई बोलाइएको थियो र भीमरालज्यू प्रवासी इन्चार्ज आउनुभएको थियो। झलनाथ खनालज्यू भोलि बिहान अधिवेशन हुँदै गर्दा बेलुका उहाँको विशेष कारणले क्यान्सिल गर्नुभयो र भीमराललाई प्रमुख अतिथि बनाएर दोस्रो अधिवेशन सम्पन्न गरियो। मुक्त गुरूङज्यूको अध्यक्षतामा संस्थाको पदाधिकारी अथवा सदस्यहरूको कार्य समिति गठन भयो र अहिलेको सन्दर्भमा अब चल्दैछ हामी हेर्नुहोस् प्रवासी नेपाली मञ्चले स्पेनको वातावरण राजनीतिक वातावरणलाई एउटा सङ्लो बनाउनको लागि मियोको भूमिका खेलिरहेको छ प्रवासी नेपाली मञ्चको स्थापना कालदेखि अहिलेसम्म प्रवासी नेपाली मञ्चमा कुनै तिक्तता विरोध यताउति नेतृत्वको लागि छैन र विगतमा अरू संस्थाहरूमा तिक्तता भएको बेलामा पनि प्रवासी नेपाली मञ्चले सक्दो रोल खेलेर उनीहरूको संस्थाहरूमा पनि अरू संस्थाहरूलाई नि एकताबद्ध भएर हिँड्नुहोस् भनेर आह्वान गरेर आफूले सक्दो सहयोग गर्यो त्यसकारण चाहिँ अब हाम्रो अधिवेशनको यो तेस्रो अधिवेशनको सङ्घारमा अब अधिवेशन आएपछि अब पोस्टमा अथवा के अरे पोजिसनमा बस्न सबैलाई इच्छा जाग्छ
यो मैले जोडे तपाईँले पहिलो अधिवेशन गर्दा को को एमालेका समर्थित हुन् वा कार्यकर्ता छन् भनेर खोजिरहँदा र अहिले तेस्रो अधिवेशन गर्दा हामी कसले नेतृत्व गर्ने अथवा मैले के भूमिका पाउने भनेर गइरहँदा यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ
एकदम यो सुपर पोजिटिभ हो कुनै बेला यस्तो थियो साथीहरू छन् रे भनेर खोज्दै गएँ मैले अनि सबैका परदेशी हुँदा सबैका असन्तुष्टि हुन्छन् खुसी भएर परदेशी भएका मान्छेहरू 5% होलान् बढीमा दुखी भएर परदेशी भएका मान्छेहरू 95% छन् यो संसारभरि त्यस्तै होला जस्तो लाग्छ मलाई त्यसरी सबै दुखी भएर परदेशी भएकाहरू पनि आफ्नो नसा नसामा नेकपा एमालेको राजनीति घुसेका साथीहरूलाई खोज्दै पहिलोपटक खोजेर ल्याएर रिक्वेस्ट गरेर पदमा पनि बसालेर स्थापना गरिएको थियो अहिले नेतृत्वमा चाहिँ सिम्पल रूपमा ल को को चाहनुहुन्छ भन्दा अध्यक्षमै 5-7 पनि रेडी भएको देख्दाखेरि मलाई बहुत खुसीले म गदगद छु
हजुर
कारण के भन्दाखेरि परारको आजभन्दा 7 अगाडिको त्यो संस्था 7 पछाडि यो लेभलमा आउनु भनेको नेतृत्व विकास र संस्थाले गरेको कामहरूको रेस्पोन्स हो
बाहिर सुन्नमा आए अनुसार पनि अहिलेको प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशनमा विशेष गरी कार्य समितिमा रहनको लागि धेरैजना इच्छुक भएको र दावी भएको भन्ने कुरा आइरहेको छ हुन त समन्वय समितिले यसलाई मिडियामा अहिलेसम्म आधिकारिक रूपमा दिएको छैन तर सुन्नमा आए अनुसार तपाईँको अहिलेको जुन अधिवेशनमा कार्य समितिमा आउनको लागि केही विधानका कुराहरू पनि उठेका छन् प्रष्ट रूपमा जो सुन्दै हुनुहुन्छ उहाँहरूको लागि साँच्चीकै प्रवासी नेपाली मञ्चको विधान कुन हो कुन विधान मान्छ जिल्लाको विधान मान्छ कि केन्द्रको विधान मान्छ कि वा आफ्नै छ वा विधानमा कार्य समितिमा दावा गर्नको लागि वा बन्नको लागि कस्तो प्रावधान छ प्रष्ट
अब विधान हामी तपाईँलाई अब मिडिया मार्फत भन्नुपर्दा प्रवासी नेपाली मञ्च एमालेको विङ्स हो भातृ संगठन जस्तै हो त्यसपछि त्यहाँ एमालेका यी एमालेका सक्रिय संगठित सदस्य कति छन् भन्ने क्राइटेरिया इन्टर्नल रूपमा लागू हुन्छन् यी बाहिरी रूपमा प्रवासी नेपाली मञ्च स्पेनको विधान लागू हुन्छ जो जो एमालेको भित्री हिसाबले संगठित सदस्य हुनुहुन्छ उहाँहरूलाई पार्टीको विधान अटोमेटिकल्ली पार्टीको विधान लाग्छ र जो जो संगठित सदस्य हुनुहुन्न उहाँलाई प्रवासी नेपाली मञ्चको विधान लाग्छ त्यसमा हामी यिनै दुईटा विधानलाई केन्द्रको विधानलाई क्रस नगर्ने
नेपाली मञ्चको विधान एउटै छ कि जति पनि प्रवासी नेपाली मञ्चका संघ संस्थाहरू छन् हरेक हरेक देशमा गठन भएका छन् ती सबैको एउटै विधान हो
केन्द्रको विधान नेकपा एमालेको केन्द्रको विधान एउटै हुन्छ एउटै छ त्यसलाई क्रस नगर्ने गरी समय र परिस्थिति अनुसार देश अनुसार केही स्पेसल नर्म्सहरूलाई क्रस नगरिकन केही रूपमा भिन्न छन् विधान
डेनमार्कमा अधिवेशन छ र स्पेनमा पनि अधिवेशन छ त्यो दुइटैको विधान एउटै छैन
छैन फरक हुन्छ युरोपमा स्पेसल मैले तपाईँलाई अघि नै भने स्पेसल नर्म्सहरूलाई क्रस नगरिकन लोकल रूपमा परिस्थितिलाई मिलाउनलाई विधानहरूलाई संशोधन गरिन्छ लोकल रूपमा चाहिँ प्रयोग गरिन्छ तपाईँलाई उदाहरणको लागि बेल्जियममा पोहोर साल अधिवेशन भएको थियो बेल्जियमको विधानमा के छ भन्दा उपाध्यक्ष दुईटा महिला एउटा महिला सहित तीन उपाध्यक्ष भन्ने छ हाम्रो यहाँको विधानमा उपाध्यक्ष एउटा छ डेनमार्कको विधानमा उपाध्यक्ष एउटा छ जर्मनीको विधानमा उपाध्यक्ष एउटा सपोज मैले एउटा तपाईँलाई एउटा पोस्टको कुरा गरे होइन भने जस्तै यो विधान भनेको समय र परिस्थिति अनुसार समयले मागे अनुसार चेन्ज गर्न मिल्ने कुराहरू हो र अहिलेको क्राइटेरिया सोध्नुभयो तपाईँले क्राइटेरिया भनेको अहिले तपाईँले सोधिहाल्नु भयो मिडियाको मान्छे, म विधान बनाउने बेलादेखि लिएर विधान अहिले पनि म विधान संशोधन समितिमा छु, सचिवालयले अहिले 3 सदस्यीय विधान संशोधन समिति बनाएको छ त्यसमा छु र समन्वय समितिमा छु, तपाईँलाई थाहा छ होइन। विधान अहिलेको विधान तपाईँलाई म जस्ट पदाधिकारीको मात्रै कुरामा जाउँ, पदाधिकारीको विधानमा अध्यक्ष हुनको लागि एक कार्यकाल पदाधिकारी पदमा बसेको र 7 वर्ष एमालेको संगठित सदस्यता प्राप्त गरिसकेको हुनुपर्ने, 7 वर्ष पहिले गरिसकेको हुनुपर्ने भन्ने छ अध्यक्षको लागि,
अध्यक्ष बन्नको लागि कार्य समितिभित्र पदाधिकारीमा
बसेको पर्यो, कोषाध्यक्ष भन्दा माथि भनौँ पदाधिकारी भनेपछि बुझिहाल्नुभयो होइन, र बसेको र चाहिँ नेकपा एमालेको संगठित सदस्यता लिएको 7 वर्ष पूरा गरिसकेको हुनुपर्छ अहिलेको विधान भन्दैछु है म
तपाईँलाई।
अब फेरि अहिलेकै विधानमा उपाध्यक्षदेखि कोषाध्यक्षसम्म हुनलाई तल कमिटीमा बसेको हुनुपर्ने र चाहिँ संगठित सदस्य बसे पनि धेरै वर्ष भएको हुनुपर्ने भन्ने अवस्था छ, यसलाई
सदस्य भएको हुनुपर्छ,
कम्तीमा नि सदस्य भएको
हुनुपर्छ,
अध्यक्ष उपाध्यक्षदेखि सचिव कोषाध्यक्षसम्मको लागि एक कार्यकाल सदस्य नभएकोले त्यसमा जान मिल्दैन, डाइरेक्ट कोही एकदमै तगडै मान्छे आउनुभयो नेपालमा धेरै काम गरेका हुनु, तर पनि यहाँको विधानले उहाँलाई डाइरेक्ट ल्याएर पदाधिकारीमा राख्ने अधिकार हामीलाई विधान त छैन।
त सरस्वती विधानको कुरा भन्नुभयो र विधान संशोधन समितिमा पनि तपाईँ हुनुहुन्छ र विशेष कारणबार विधान संशोधन गर्नु पर्यो भने विधान संशोधनका लागि के कस्ता क्राइटेरियाहरू छन्?
विधान संशोधन नगरी संस्था नचल्ने अवस्थामा विधान संशोधन पहिलो नम्बरमा त्यसरी हुन्छ, किनभने कुनै पोजिसन
विधानमै लेखिया छ,
विधान त संशोधन गर्न मिल्छ, विधान केन्द्रको विधानमा नभाजिने गरी संशोधन गर्न पाइन्छ, राष्ट्रिय हिसाबले संशोधन गर्न पाइन्छ र अधिवेशनबाट पास हुन्छ।
तर कस्तो अवस्थामा विधान संशोधन गर्ने?
त्यही त मैले त्यो अवस्था भन्दैछु, अवस्था भनेको के भने सपोज अब अध्यक्षको तपाईँलाई म उदाहरण दिउँ, अध्यक्षको क्राइटेरिया आयो, अध्यक्षको क्राइटेरियामा मिल्ने मान्छै कोही हुनु भएन नि त विधान संशोधन गर्नु पर्यो नि, बिना अध्यक्षको संस्था बनाएर त भयो
भनेको कार्यकाल कुनै पनि कार्य समितिमा बस्नु भएको छैन कोषाध्यक्ष भन्दा माथिल्लो र कोही पनि भेटिएन भनेदेखि
हो एक्ज्याक्टली संगठन सदस्य 7 वर्ष पुगेको पनि छैन होइन, अब एक कार्यकाल पदाधिकारी बसेको नि छैन, अरू भयो जतिले काम गर्नै चाहन्न, संस्था त चलाउनु पर्यो नि, त्यो अर्थमा विधान संशोधन हुन सक्छ नम्बर वान। नम्बर टू अब उपाध्यक्षदेखि कोषाध्यक्षसम्मको क्राइटेरियाका कुराहरू पनि छन्, त्यसमा नि संगठित सदस्यता यति वर्ष उति वर्ष भन्ने कुराहरू छन्, तपाईँलाई सबै कुरो अब अहिले भनी नराखौँ होइन, हो यस्ता अप्ठ्यारा कुराहरूलाई मर्ज गर्नको लागि विधान संशोधन गर्न सकिन्छ, तर अब एभाइलेबिलिटी हुँदाहुँदै होइन कस साथीहरूलाई इच्छा त लाग्छ, हेर्नुहोस् कोही पनि मैले नेपालमा पनि भन्ने गर्छु, यो राजनीतिक संस्थामा लागेको मान्छेहरू सदस्य भएको जसले नि अध्यक्ष हुन इच्छा गर्नुपर्छ, त्यो मानवीय स्वभाव हो, नेतृत्व विकास हुनुपर्छ होइन, तर अब कोही पनि विधान त एभाइलेबिलिटी प्रशस्त हुँदाहुँदै फेरि विधान संशोधन गरेर के अरे विधान संशोधन गरेर झन् त्यसमाथि चाहिँ कम्प्लिकेसन गर्ने कुराहरू गर्न हुँदैन, हामीसँग एभाइलेबिलिटी नहुँदाखेरि नेतृत्वमा चाहिँ राम्रो साथीहरू आउन नसक्ने अवस्था हुँदा विधानले बाधा अर्चन गर्यो भने त्यसलाई विधानलाई संशोधन गर्छ।
त श्रोता साथी तपाईँ www.spinnepal.com मार्फत र www.nepalinepali.com मार्फत हामीलाई अहिले प्रत्यक्ष रूपमा संसारभर सुनिरहनु भएको छ, स्पेनको बार्सिलोनाबाट हामी बोलिरहेका छौँ, म बसन्त। आजको यो बहसमा पनि हामीले यहीँकै समसामयिक र यहीँकै चर्चा परिचर्चाका विषयलाई समेटेका छौँ, विशेष गरी प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशनको संघारमा रहँदा पार्टीको विधान कस्तो छ, मञ्चको विधान कस्तो छ, कस्तो अवस्थामा संशोधित हुनुपर्छ, यो विशेष गरी प्रवासी नेपाली मञ्चसँग आबद्ध र इच्छा जाहेर गर्ने र यसलाई चासोको रूपमा लिने सबैको लागि पनि जाहेज विषय होला भनेर हामीले यसलाई कोट्याएका हौं। अब नयाँ कार्य समितिको कुरा हुन्छ, समन्वय समितिका सदस्य पनि हुनुहुन्छ र प्रवासी नेपाली मञ्च स्पेनका संरक्षक पनि हुनुहुन्छ र संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। अब नयाँ कार्य समितिको लागि कस्तो बहस चलिरहेको छ, कस्तो व्यक्ति आउँदा राम्रो हुन्छ, कस्तो व्यक्तिले संस्थालाई हित गर्न सक्ला, कसरी जजमेन्ट गरेको छ समन्वय समितिले, यो विषयमा कुरा गर्छौं। पुष्पजी फेरि पनि तपाईँलाई स्वागत छ,
धन्यवाद।
र अब कुरा जाउँ विधानको कुरा पनि हामीले प्रश्न पार्यौं, जतिसम्म मिडियाबाट राख्नु पर्ने थियो त्यो कुरालाई यहाँको ठाउँ जस्तो लाग्छ। अब नयाँ कार्य समितिको कुरा गर्दाखेरि तपाईँ व्यक्तिगत रूपमा कस्तो व्यक्ति कार्य समितिमा आओस् भन्ने चाहनुहुन्छ?
व्यक्तिगत रूपमा मैले संस्थाको म संस्थापक, हेर्नुहोस् तपाईँले कुनै घर बनाउनु भयो भने तपाईँको घर भत्केको देख्न चाहनुहुन्न, तपाईँले परिवारमा बालबच्चा हुन्छ, बालबच्चा जन्मन्छ हुर्कन्छ, तपाईँको बालबच्चाहरू भद्रगोल भएको देख्न चाहनुहुन्न, आफूले स्टार्ट गरेको संस्था र आफू जिन्दगीभर लागेको पार्टीको एउटा विङ्स यो चाहिँ चुस्त र दुरुस्त हुँदै जाओस् भन्ने कामना जुनसुकै नेतृत्व गरिरहेको मान्छेले नि चाहन्छ, मेरो चाहना पनि त्यही हो। म संस्थापक भएँ, मैले अघि नै तपाईँलाई भने मैले साथीहरूलाई खोजेर स्थापना गरेको संस्थामा अहिले धेरै नेतृत्व गर्न चाहने साथीहरू भएको देख्दा म खुसीले गदगद छु, नेतृत्व विकास हुनुपर्छ भएको छ होइन। तर कुरा के छ भन्दा नेतृत्व गर्दै गर्दा यो 7 साल चलिसकेको संस्थामा यहाँ उकाली ओह्रालीहरू कसरी आए, के समस्याहरू संस्थाले झेल्दै गएको छ, यहाँ सार्वजनिक रूपमा एनआरएनमा पनि जानुपर्ने हुन्छ, एनआरएनको लागि कसरी संस्थाले पहल गरिराखेको छ, सामाजिक कामहरूमा कसरी संस्थाले पहल गरिराखेको छ, नेपालको पार्टीसँग रिलेसनको लागि कसरी संस्थाले काम गरिरहेको छ, यी सबै कुराहरू बुझ्ने र अनुभव हुँदै गरेको व्यक्तिहरूले नेतृत्व सम्हाल्नुपर्छ। यस्ता व्यक्तिहरू हामीमा प्रशस्त हुनुहुन्छ, प्रशस्त मध्ये पनि अनवरत रूपमा पाइन्छ भने, नेतृत्व गर्नुभयो भने 2007 सालको स्थापना कालदेखि अहिलेसम्म के अरे लगातार रूपमा काम गरिराख्नु भएको, संस्थाको लागि अनवरत रूपमा लागिराख्नु भएको इमान्दार कार्यकर्ताहरूलाई, धेरै कार्यकर्ताहरू हुनुहुन्छ, तिनीमध्ये सर्वोत्तमलाई हामीले चाहिँ अध्यक्ष बनाउनुपर्छ र चाहिँ त्यही अनुसार सबै हामीसँग सक्षम कार्यकर्ताहरू प्रशस्तै हुनुहुन्छ, त्यसैले रेस्पेक्टको आधारमा चाहिँ र कामको दक्षताको आधारमा र कामको निरन्तरताको आधारमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष यसरी छानेर लैजानुपर्छ।
र यो कार्य समिति चयन गर्दाखेरि समन्वय समितिले विगतमा गर्दै आए झैं अहिले पनि सर्वसहमत रूपमा नै समिति चयन गर्न सक्षम हुन्छ जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई?
यो सर्वसम्मत हुन्छ,
हुन्छ नै 100% हुन्छ।
तपाईँले चाहिँ यो हाम्रो प्रवासी नेपाली मञ्चको ट्रेन्डमा तपाईँले के बुझ्नु होला भने, फेरि पनि अब अर्को 2 वर्षपछि फेरि मिडियासँग आउन पाइएला अथवा अरू कोही साथीहरू आउलान्, स्पेनमा नर्मल्ली अर्को पटकसम्म पनि मैले चाहिँ सर्वसम्मत हुने अवस्था देख्छु, किनभने साथीहरूलाई यहाँ हामी हाम्रो साथीहरूमा सबैमा संस्कार, राजनीतिक संस्कार छ, राजनीतिक संस्कार भएको मान्छेहरूले रेस्पेक्टको संस्कार राख्छन्, रेस्पेक्टको संस्कार भएपछि आफूभन्दा यो मान्छे आफूभन्दा बढी खटिया छ है, ल फलानु पोजिसनमा बस्छ, तल्लो पोस्टमा बस्नेले रेस्पेक्ट गर्छ, त्यसैले चाहिँ पहिलो सर्वसम्मत भयो, दोस्रो सम्मत भयो, अहिले नि सर्वसम्मत हुन्छ, अब सर्वसम्मतको लागि हामी अन्तिम तयारीमा छौँ, करिब करिब कन्क्लुजनतिर आउँदैछौँ होइन, त्यसमा कतिपय साथीहरूलाई हामीले चाहिँ जहिले पनि हामीले भन्न त बाहिरी दुनियाँमा चाहिँ प्रवासी नेपाली मञ्चले 1-2 जना नेताहरूले लिस्ट बनाएर गोजिया राख्छन् झिकेर पढ्छन् भन्ने हल्ला पनि आएको रहेछ, मैले चाहिँ म नेपालमा हुँदाखेरि सुने, तर चाहिँ त्यस्तो कहिले
तपाईँले नै आएको
होइन, कसैलाई आयो होला, मन नेतृत्वमा भएको हुनाले मलाई आएको हो अथवा कसलाई आएको भन्दा नि प्रवासी नेपाली मञ्चको कुरा गर्दाखेरि कुरा के छ भने त्यस्तो कहिल्यै पनि भएको छैन, सुरुमा पनि संस्थापन
आफै कोट्याइहाल्नु भयो,
त्यही त
जुन तपाईँलाई आरोप आयो त्यसलाई खण्डन गर्न त परिहाल्यो मिडियामै कुरा लिइसकेपछि। जस्तो तपाईँ प्रवासी नेपाली मञ्चको संरक्षक हो, कतिपय हदसम्म संरक्षक भएको नाताले, संस्थापक अध्यक्ष भएको नाताले कार्य समिति चयन गर्नको लागि व्यक्तित्व चयनको तपाईँको ठूलो भूमिका रहला आफ्नो ठाउँमा होला, तर एउटा व्यक्तिले एउटा संस्था नै भएका सबै पदाधिकारीहरूलाई नै चुन्छ भनेर बाहिर आएको मिडियामा आएको कुरालाई तपाईँ चुन्दैन भनेर के कुराले खण्डन गर्नुहुन्छ?
यो नितान्त गलत कुरा हो। हाम्रो चुन्ने सिस्टम पहिलो पटक जस्तो थियो, दोस्रो पटक जस्तो थियो, अहिले नि त्यस्तै छ। म तपाईँलाई बताइदिन्छु हाम्रो चुन्ने सिस्टम के छ भन्दा, साथीहरूलाई टेबलमा बोलाएर, सम्पूर्ण कार्यकर्ताहरूलाई बोलाएर, तपाईँहरूको के पदमा इच्छा छ, पहिलो नम्बरमा सबैलाई सोधिन्छ अनि टिपिन्छ। दोस्रो चरणमा चाहिँ तिनी इच्छुक, पहिला सबै कार्यकर्तालाई बोलाएर सोधिन्छ अनि टिपिन्छ, जो संयोजन समिति हुन्छ उनीहरूले सबैले टिप्छ। दोस्रो चरणमा फेरि उम्मेद्वारहरू जो जसले उम्मेदवारी म यस्तो यस्तो पदमा इच्छुक हुनुहुन्छ भने उहाँहरूलाई बोलाएर सोधिन्छ। अनि तेस्रो चरणमा हामीले के गरिन्छ भन्दा, उहाँहरूलाई समन्वय समितिले हामीले विवेकपूर्ण रूपमा दिन सक्ने पोर्टफोलियोको सल्लाह गरिन्छ। अनि उहाँ जस्तै एउटै महासचिवमा तिनजना पदमा इच्छुक हुनुभयो भने, ल भन्नुहोस् तपाईँहरूमध्ये समन्वय समितिले फलानालाई यो यो कारणले फलानालाई हामीसित प्रत्येकको कारण हुन्छ राख्न चाहेको छ, यसमा अरू तपाईँहरू दुईजनाले के भन्नुहुन्छ भन्ने स्टाइलले सोधेपछि साथीहरूले ठिक हो, तपाईँहरूले गरेको मूल्याङ्कन ठिक हो भन्नुहुन्छ, चित्त बुझाउनुहुन्छ। यो संस्कार पहिलो अधिवेशन र दोस्रो अधिवेशनमा देखि अब संस्थापनको बेलादेखि एउटा लिएर चलिराखेका छ। अहिले अब हामी अन्तिम चरणमा छौँ, अब हामी अहिलेको स्टेपमा पनि यही जे जे भयो यी अघि तपाईँले भने, अब मिडियाले गोजीबाट निकालेर पढिन्छ भन्ने कुरालाई त तपाईँले क्लियर हुनुभयो फर्स्ट सेकेन्डमा, र संस्थापनको बेला भएका कुराहरू यिनै हुन्। अहिले पनि सिस्टम यही नै हो, हामी अहिले अन्तिम चरणमा छौँ। अब हामी
लाग्नेपछि तपाईँ अहिले अन्तिम चरणमा भनेको अध्यक्षमा कतिजना हुनुहुन्छ, महासचिवमा कतिजना हुनुहुन्छ, उपाध्यक्षमा कतिजना हुनुहुन्छ, सबै आइसक्यो तपाईँलाई लिस्ट?
हामीसँग लिस्ट आइसकेको छ। अब सम्भावित साथीहरूलाई, अब मासको साथीहरूलाई बोलाउने काम सिद्धियो होइन, सम्भावित उम्मेद्वार साथीहरूलाई बोलाउँछौ। हामीले समन्वय समितिले एउटा करिब करिब तय गरिसकेका छौँ, अनि सम्भावित साथीहरूलाई राखेर फाइनल लिस्ट तयार हुन्छ।
जस्तो महासचिवको लागि चार या पाँचजनाको उम्मेद्वार आयो
हजुर,
र तपाईँहरूलाई जायज लाग्यो कि समन्वय समितिलाई तपाईँले एलाई चुज गर्नुभयो, बी सी डी र ईलाई चुज गर्नुभयो, ए त खुसी नै हुन्छ नै, बी सी डी र ईलाई समन्वय समितिले एलाई चुज गरिसकेपछि उनीहरूमा त केही असन्तुष्टि होला। यो परिस्थितिमा भनौँ, अरू बाँकी रहेका साथीहरू यदि मान्य भएनन् एको लागि, समन्वय समितिले मान्ने गर्यो, अन्य जतिले दावा गरेका छन् ऊ मान्ने भएनन् भने, यसलाई सर्वसम्मतै गर्दा समन्वय समितिले त्यो अधिकार लिन सक्ने अधिकार छ कि, अथवा अन्यले सहमत जनाएनन् भने इलेक्सनमा जाने अधिकार छ?
यो चाहिँ समन्वय समितिलाई सम्पूर्ण अधिकार छ
भनेपछि हाम्रो यो दावी छ।
सुन्नुहोस्, पाँचजनाको दावी म तपाईँलाई क्याटेगोराइज गरिदिन्छु। पाँचजनाको दावी छ भने पाँचजनालाई बोलाएर कुरा गरिन्छ, र पाँचजना मध्ये एकजना छानेको सबै सिनियर, मैले अघि नै तपाईँलाई भने सबै सक्षम छन्, सक्षम मध्येको नि अझ सर्वोत्तम सक्षम कारण को भनेर हामीले एकजनालाई प्रस्तुत गरिन्छ। त्यस पछाडि प्रस्तुत गरेपछि साथीहरूलाई चित्त बुझ्छ होइन, बुझाउन सकिएको छ र बुझेन भनेर तपाईँले भन्नुभएको छ। हाम्रो त हाम्रो क्राइटेरिया के भने, महासचिवमा इच्छुक साथीहरूलाई सचिवमा एडजस्ट गर्न मिल्नेलाई सचिवमा एडजस्ट गरिन्छ,
उनीहरूले सहमति जनाएर बुझे त
नबुझाउने संयोजन के अरे जुन संयोजन समिति बनाइएको छ नि, समन्वय समिति, समन्वय समिति एउटा आधिकारिक एउटा पावरफुल संस्था हो, र हामीसँग सचिवालय पनि छ होइन, आयोजक कमिटी गठन भएको अवस्थामा, र समन्वय समितिले जहिले सुकै पनि तपाईँले ख्याल गर्नुहोला एकदमै विवेकपूर्ण तरिकाले काम गर्छ। त्यहाँ चाहिँ हामी पाँचजनाको कमिटी छ, विवेकपूर्ण तरिकाले काम गर्छ। काम गर्दा गर्दै साथीहरूलाई बोलाएर कुरा गर्दा गर्दै अब कन्भिन्स गरिन्छ, तपाईँको यो यो कारणले यो क्राइटेरिया तपाईँ यो पदमा बस्नुहोस्, यो यो क्राइटेरियाले तपाईँ यो पदमा बस्नुहोस्, इभन अध्यक्षदेखि सदस्यसम्म भनौँ न गरिन्छ। अब कसैले अब चित्त बुझ्दैन भन्छ भनेदेखि समन्वय समितिमै विवाद भयो होइन, समन्वय समितिमै विवाद भयो तीव्र रूपमा भनौँ न, अब समन्वय समितिमै 51-49 अवस्थामा विवाद भयो भने छुट्टै परिस्थिति आउला। समन्वय समितिमा सर्वसम्मत भएको अवस्थामा, अथवा समन्वय समितिमा दुई तिहाई भन्दा बढी सदस्यले चाहिँ युनानिमसली निर्णय गरेको अवस्थामा चाहिँ तल आएर चाहिँ फलानाको लागि भोटिङ भनेर हुँदैन, किनभने सपोज तपाईँलाई मैले तपाईँ हिजो मात्र नेकपा एमाले स्थायी कमिटी र पोलिटग्रुप बनायो, यसको उदाहरण राजनीतिक बुझ्ने साथीहरूले मनमनले बुझ्नुपर्छ, हाम्रा क्यान्डिडेटहरूले नि यो कुरा बुझ्नुपर्छ, किनभने बुझ्नुभएको पनि छ, हाम्रो कार्यकर्ताहरू बुजुर्ग हुनुहुन्छ। अब यसमा के छ भन्दा, त्यत्रो केन्द्रीय कमिटी 160 जनाको केन्द्रीय कमिटी छ, त्यसले त्यसका सदस्यलाई निर्णय अनि अधिकार नदिएर केपी ओलीलाई र माधव नेपाललाई किन दिइयो त? यो भनेको संस्थागत सिस्टम र रेस्पेक्ट हो, होइन हो? यहाँको समन्वय समिति नि संस्थाले बनाएको, ओएनएफले प्रवासी नेपाली मञ्चले बनाएको समन्वय समिति त हो नि, होइन र? हो, समन्वय समिति भनेको रेस्पेक्ट हो। यो रेस्पेक्टलाई चाहिँ सुन्नुहोस्, तपाईँले भने जस्तै समन्वय समितिले बनाएकोलाई नयाँ कार्य समितिका बहुमतभन्दा धेरैले मान्ने हुने अवस्था आएन भने इलेक्सन हुन्छ, होइन? तर अब समन्वय समितिले बनाउँदा 100 में 100 सन्तुष्टि त आउँदैन, प्रष्ट नआउँदाखेरि 5% 10% कसैले अथवा 1-2 जनाले 2-3 जनाले चाहिँ 20 जना छान्नु छ, 2 जनाले विरोध गरे भनेर चुनाव हुन सक्दैन। त्यो भनेको संस्थागत सिस्टम हो। पार्टीले चाहिँ जस्तै त्यत्रो केन्द्रीय कमिटी छ, पोलिट ब्युरो छान्ने जिम्मा नि माधव नेपाल र ओलीलाई दिने, अनि थाई कमिटी छान्ने जिम्मा नि माधव नेपाल र ओलीलाई दिने, अनि अब माधव नेपाल र ओलीले छानेको हिजो ताली बजाएर ओके गरै गरेन नि, तपाईँलाई थाहा छ। यो हाम्रो पार्टीको संस्कार हो। त्यसैले यहाँ त 2 जनालाई मात्रै होइन, 5 जनालाई समन्वय समितिमा राखिया छ। 5 जनाले ल्याएको लिस्टमा साथीहरूले रेस्पेक्ट गर्नुहुन्छ, त्यस पछाडि अगाडि बढिन्छ।
हुन्छ, यो प्रसङ्ग पनि हामीले जोड्यौँ, प्रवासी नेपाली मञ्चको लगभग विधानको कुरा, कस्ता मान्छेहरू आउँदा राम्रो होला संस्थाको लागि, यदि धेरैले एउटै पदमा दावा गर्यो भनेदेखि समन्वय समितिको कस्तो भूमिका हुन्छ, अहिले तेस्रो अधिवेशनको लागि समन्वय समितिले नयाँ कार्य समिति चयन गर्नको लागि कुन चरणमा पुगिसकेको छ र अब बाँकी के गर्न सक्छ भन्ने विषयमा पनि हामीले प्रश्न पार्यौं जस्तो लाग्छ। अब प्रसङ्ग फेरि फेर्नुपर्छ, केपी ओलीज्यू आइरहेको परिस्थितिमा विशेष गरी स्पेनमा राजदूतावास हुनुपर्छ भनेर हामीले बारम्बार कुरा उठाउँदै आइरहेको कुरा पनि, र धेरै समस्याहरू हामीले देख्छौँ, र यहाँ विभिन्न ठाउँमा नेपालीहरूको बाक्लो बसाई छ, बार्सिलोना, पाइस, बास्को, कम्युनिदाद, भालेन्सिया, ग्रान क्यानेरिया, क्यानेरियन टापु, मड्रिड, मायोर्का, मालाका लगायतका सहरहरूमा पनि करिब 7-8 हजारको अनुमान हामीले गरेका छौँ, तर यकिन तथ्याङ्क छैन। धेरै समस्या छ, पोर्चुगल, ग्रिस लगायत अन्य मुलुकलाई फ्रान्सिस नेपाली दूतावासले हेर्नुपर्ने हुँदा, स्पेनलाई पनि हेर्नुपर्ने हुँदाखेरि पासपोर्ट बनाउन, वारिसनामा बनाउनदेखि लिएर धेरै समस्या, अनि डकुमेन्टहरू फ्रान्स र स्पेन गरिरहनु पर्ने, यी यावत समस्याहरू छन्। अर्कोतर्फ परिवार पुनर्मिलनको लागि डकुमेन्ट ट्रान्सफरदेखि लिएर दिल्ली धाउनुपर्नेदेखि लिएर नेपालको मेडिकललाई नमान्नु, दूतावास हामी दिल्लीमा धाउँदा त्यहीँका मेडिकलमा गर्नुपर्ने बाध्यात्मक परिस्थितिहरू विविध हामीले यहाँ देख्छौँ। अर्कोतर्फ टुरिस्ट र भिजिट भिसाको लागि पनि स्पेनमा आउनको लागि काठमाडौँबाट गर्ने जुन अभियान थियो, जुन किसिमको एउटा अधिकार थियो, त्यसलाई पनि पछिल्लो समयमा आएर दिल्ली नै धाउनुपर्ने बाध्यात्मक परिस्थिति आइसकेको छ। योभन्दा अगाडि पनि बहराइन, ओमान र स्पेनलाई प्राथमिकतामा राखिएको थियो, बहराइन र ओमानमा राजदूतावास भइसकेको छ, स्पेनमा भएको छैन। सरसर्ती रूपमा स्पेनमा नेपालीहरूले कस्तो समस्या भोगिरहेका छन् त, अब शीर्ष नेता आउँदा पहिलो कुरो त तपाईँ प्रवासी नेपाली मञ्चसँग आबद्ध र यो अधिवेशनमा बोलाउँदै हुनुहुन्छ, एउटा मञ्चको तर्फबाट कस्तो किसिमको आग्रह वा कस्तो किसिमको एजेन्डाहरू उहाँलाई प्रस्तुत गर्दै हुनुहुन्छ? दोस्रो, तपाईँ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सल्लाहकार पनि हुनुहुन्छ, एनआरएन स्पेनको भनौँ नेतृत्वमा ज्ञापन पत्र नै प्रधानमन्त्रीलाई बुझाउने भन्ने एउटा कार्यक्रम पनि तय भएको छ। अब हामी यतातर्फ मोड्यौं।
ठिक छ, धन्यवाद। अब स्पेनमा पहिला नम्बर वनमा राजदूतावासतिरै जाउँ। स्पेनमा राजदूतावासको लागि नोभेम्बरको लास्ट दिनहरूतिर म नेपालबाट फर्कँदै गर्दा 2-3 चरणसम्म नोभेम्बर लास्ट विकमा पनि परराष्ट्र मन्त्रीज्यू, परराष्ट्र सचिवज्यू र एमाले अध्यक्ष केपी शर्मा ओलीज्यू, उहाँहरू 3 जनालाई मैले एकदम जोरदारका साथ यो कुरा उठाएको छु। परराष्ट्र सचिवज्यू पनि पहिला स्विजरल्याण्डमा राजदूत भएर आउनुभएको थियो, उहाँले स्पेनको समस्या धेरै बुझ्नुभएको छ, र चाहिँ परराष्ट्र मन्त्रीज्यू नेकपा एमालेको तर्फबाटै प्रतिनिधित्व गर्नुहुन्छ, तपाईँलाई थाहा छ। अब उहाँहरूसँग मैले विभिन्न चरणमा भेटेर कुरा गरेँ, तर यो लास्ट विक, नोभेम्बर लास्ट विकमा पनि उहाँहरूलाई भेटेर कुरा गरेपछि यस प्रोसेस अगाडि छ, होइन? अब यो क्याबिनेट लेभलको डिसिजन हुन्छ, क्याबिनेट लेभलको डिसिजन गर्नलाई तपाईँहरूले सक्दो अझ बढी प्रयास गर्नुहोस् भन्ने स्टाइलको कुरा आएछ। उहाँहरू एकदमै पोजिटिभ हुनुहुन्छ। 2-3 देशलाई प्राथमिकता राखिएकोमा 2 बनिसकेको र स्पेनको फर्स्ट पोजिसनमा रहेको अवस्थामा अब सजिलो छ जस्तो छ, तर हामीले मुखले मात्रै सजिलो भनेर हुन्न, सरकार चाहिँ स्पेसल्ली नेकपा एमाले र नेपाली काङ्ग्रेसका मिलेर भइरहेछ, होइन सरकारका प्रधानमन्त्री नेपाली काँग्रेसको तर्फबाट हुनुहुन्छ। त्यसैले मैले यो कुरा आजभन्दा 6-7 महिना पहिलेदेखिबाट यहाँको स्पेनको नेपाली काँग्रेससँग सम्बन्धित जेएसएसको नेतृत्ववर्गलाई पनि भनेको र एनआरएन स्पेन सम्हाल्ने साथीहरूलाई पनि भनेको। के भनेको भन्दाखेरि नेपाल जाउँ एक राउन्ड सबै हिसाबले हामी एनआरएन म एनआरएन एडभाइजर पुगेको छु म पनि कुनै राजनीतिक संस्थाको नजिक छु अब एनआरएनको अध्यक्ष हुनुहुन्छ उहाँ पनि कुनै राजनीतिक संस्थाको नजिक हुनुहुन्छ जेएसएसको अध्यक्ष हुनुहुन्छ उहाँ भातृ संगठनै हुनुभयो र ओएनएफको अध्यक्ष हुनुहुन्छ उहाँ पनि भातृ संगठनको अध्यक्ष नै हुनुभयो। यो सबैजनाहरू मिलेर माथि गएर चाहिँ सबै खाले प्रेसर प्रधानमन्त्रीज्यूदेखि लिएर परराष्ट्र मन्त्रीज्यूदेखि लिएर अर्थमन्त्री किनभने अर्थमन्त्रीले बजेट वितरण गर्नुपर्छ प्रधानमन्त्री अर्थमन्त्री परराष्ट्र मन्त्री परराष्ट्र सचिव र विपक्षी दलको नेता भनेको अहिले विपक्षी पार्टीकै अध्यक्ष हुनुहुन्छ त्यो हिसाबले जोइन्ट प्रेसर गरौं यो सजिलो छ भनेर मैले साथीहरूलाई 6-7 महिना अगाडिबाट प्रस्ताव राखेको हो। सबैको समय परिस्थिति मिल्दैन हेर्नुहोस् यहाँ सबै काम गर्ने साथीहरू धेरै काम गर्ने साथीहरू हुन्छ त्यसैले म यो बिचमा 2-3 पटक गएँ जति पटक गएँ त्यति पटक मैले उहाँहरूलाई भेटेर कुरा गरेको छु उहाँहरू भन्नाले परराष्ट्र मन्त्री र परराष्ट्र सचिव केपी ओली
जस्तो तपाईँले कुरा राख्दाखेरि त पोजिटिभ जोनै हुन्छ नै हुन्छ हामी पहल गर्छौँ भन्छौँ तर तपाईँले बुझे अनुसार ठ्याक्कै यहाँ भनौँ न सबै नेताहरू आउँदाखेरि उनीहरूको इच्छा पनि हुन्छ हामी गर्छौँ भन्ने तर एउटा प्र्याक्टिकली रूपमा प्रयोगत्मक रूपमै यहाँ चाहिँ दूतावास स्थापनाको लागि खास सरकारलाई के कुराले रोकेको जस्तो लाग्छ।
नर्मल्ली सरकारलाई नम्बर वान प्रेसरको खाँचो छ तपाईँलाई अघि नै मैले भने अलिकति हामीले चाहिँ जोड्दा निश्चित रूपमा त्यही भएर मैले भने नि जीएसएसको साथीहरूलाई एनआरएनको साथीहरू यहाँको साथीहरूलाई अनि ओएनएफको
साथीहरूलाई
होइन जोड्दा अलिकति जोड गर्न जरुरी छ किनभने राजदूतावास राख्ने भनेको अलिक साह्रै सजिलो कुरा पनि होइन किनभने अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गर्नु पर्यो बजेट भनेको एक सालको बजेट होइन दीर्घकालीन रूपमा सधैँलाई हुने गरी स्टाइलको थाई बजेट व्यवस्था गर्नुपर्छ र चाहिँ डिप्लोमेटिक रूपमा करेस्पोन्डेन्स ती कुराहरू यहाँको सरकारसँग हुनुपर्छ सबै कुराहरू चाहिन्छ त्यसैले नम्बर वानमा हामीले नेताहरूलाई प्रेसर दिन जरुरी छ नम्बर टू अब यहाँको परिस्थिति के हो भनेर नेताहरूलाई जम्मै प्रेसर मात्रै दिएँ प्रेसरको साथसाथमा हाम्रो रियालिटी बताउन जरुरी छ हामी 7-8 हजार भइसक्यौँ होइन हामीलाई तपाईँले अघि नै भन्नुभयो हामीलाई टुरिस्ट भिसालाई बा आमालाई बोलाउनु पर्यो भने फ्रान्स एम्बेसीले भिसा दिन्थ्यो कति सजिलो हुन्थ्यो काठमाडौँमा दिन्थ्यो अहिले दिल्ली जानुपर्छ होइन दिनदिनै कम्प्लिकेसन बढेको छ म 2004 आउँदै गर्दा मैले चाहिँ पुलिस रिपोर्टमा कतै केही छाप लगाएको होइन नेपालको पुलिसले एउटा रिपोर्ट बनाइदियो त्यो ल्याएँ दिल्ली बुझाएँ मैले पोखराको एउटा क्लिनिकमा चाहिँ हस्पिटल हेल्थ सर्टिफिकेट बनाएँ त्यो ल्याएँ बुझाएँ कतै छाप लगाएको होइन दिल्ली बनाएको होइन अहिले जम्मै अनि कतै ट्रान्सलेट गरेको होइन है अहिले चाहिँ हेर्नुहोस् कति कम्प्लिकेसन आएको छ मलाई थाहा छ म करिब 6-7 महिना पहिला होइन 1 वर्ष पहिल्यै दिल्ली एम्बेसी गएको थिएँ मेरो वैद्य यस्तै कामले अब त्यहाँ अहिले के छ हस्पिटल सर्टिफिकेट दिल्लीमा बनाउनु पर्ने किन नेपालको डक्टरले बनाएको किन मान्य नहुने पुलिस सपोर्ट रिपोर्टमा छाप लगाएर लिएर आउनुपर्ने त्यही माथि नि राजदूतावासले सही के नेपालको पुलिस हेडक्वार्टरले दिएको छ राजदूतावासले किन छाप लगाउनु पर्यो एउटा अर्थमा होइन त्यस पछाडि चाहिँ फेरि स्पेनिसमा ट्रान्सलेट गर्नुपर्ने किन ट्रान्सलेट इङ्ग्लिस बुझ्दैन स्पेनिस एम्बेसी दिल्लीले बुझ्छ नि त्यो त अप्ठ्यारो गरेको दिनदिनै झमेला अनि त्यस पछाडि तपाईँलाई अब त्यो बुझ्न जानी फेरि त्यो अरू घोटालाहरू सम्बन्धी कुरा त धेरै न्युजमा आएको छ मैले कोट्याइन धेरै यहाँ एम्बेसी नहुनाले हामी नेपालीले धेरै दुःख पाइराखेका छौँ इभन एउटै पासपोर्टको लागि फ्रान्स पठाइन्छ फ्रान्सका लागि खर्च स्पेनले खर्च एनआरएन स्पेन लगायत संस्थाहरूले सबैले खर्च गरेर बोलाउँछन् घुम्ती टोली बोलाउँछन् पठाउँछन् फेरि यो बिग्रो भन्छन् फेरि अर्को पटक पठाउनु पर्यो अनि नेपाल पुगेर आउँदाखेरि 3-4 महिनामा आउला पासपोर्ट भन्नुपर्ने अवस्था छ त्यसैले यिनी सबै कारणहरूलाई गर्दाखेरि र हाम्रा सबै समस्याहरू समाधानको इजी वे भनेको राजदूतावास हो त्यसैले राजदूतावासको लागि पहल गर्नको लागि मैले हामीले अघिल्लो कार्यकालमा जति बेला म यहाँको आइसिसी सदस्य थिएँ त्यति बेला सम्पूर्ण संस्थाहरूसँग र एनआरएन मिलेर संयुक्त रूपमा के अरे राजदूतावासको लागि पहल गर्नको लागि निवेदन दिएको हो अघिल्लो एनआरएनको कार्यकालमा हो त्यसलाई फलो गरिँदैछ अहिलेको एनआरएनले फलो गर्दैछ र अहिले अब हामी यो जनवरीको तेस्रो चौथो तेस्रो हप्तातिर परिस्थितिवश म पनि नेपाल जाँदैछु. एनआरएनको अध्यक्ष एकराज गिरी नेपाल गिरीजी नेपाल जाँदै हुनुहुन्छ. त्यस पछाडि एनआरएन आइसिसी सदस्य दीपक खरेलजी नेपाल जाँदै हुनुहुन्छ. र हामीले अझ उपलब्ध हुनुभयो भने प्रवासी नेपाली मञ्चको अरू साथीहरू र चाहिँ जनसम्पर्क समितिको अरू साथीहरू र जनप्रवासी मञ्चको अरू साथीहरू पनि हुनुभयो भने इफेक्टिभ रूपमा यो प्रतिनिधिमण्डल एनआरएन स्पेनको नेतृत्वमा गइरहेछ. यसलाई चाहिँ अलिक प्रभावकारी रूपमा ढंगले नेताहरूलाई भेटेर उहाँहरूलाई हाम्रो प्रोब्लम बुझाउनु पर्यो. ठण्डा दिमागले
ज्ञापन पत्र बुझाउने
प्रधानमन्त्रीलाई भेटिन्छ, परराष्ट्र मन्त्रीलाई भेटिन्छ, विपक्षी दलको नेतालाई मतलब के अरे संसदीय दलको नेतालाई भेटिन्छ. अझ मैले चाहिँ सोचेको त राष्ट्रपतिलाई पनि भेट्ने हो होइन. अब त्यसमा चाहिँ के हुन्छ थाहा छैन, तर प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्री, परराष्ट्र सचिव र नेकपा एमालेको संसदीय दलका नेता उहाँहरूलाई भेट्ने कार्यक्रम करिब करिब तय भइसकेको छ होइन. तर राष्ट्रपतिलाई पनि सक्यो भने भेट्ने भन्ने योजना हो. त्यसमा चाहिँ त्यसको व्यवस्था मिलाउने तयारी गरिँदैछ.
हुन्छ, यो सरस्वती रूपमा तपाईँले जानकारी दिनुभयो ज्ञापन पत्रको रूपमा, ज्ञापन पत्र जुन पेश गर्ने र दबाव स्वरूप सरकारलाई दबाव दिनको लागि साथमा राजनैतिक संगठनहरू छन् उनका नेतृत्व तहदेखि लिएर परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्री, परराष्ट्र सचिव लगायत सबैलाई स्पेनवासी नेपाली समुदायको अहिले बाक्लो उपस्थिति छ. दिन प्रतिदिन परिवार पुनर्मिलन लगायत अन्य विविध कारणले पनि यहाँ नेपालीहरूको बसाइ बाक्लिँदै गएको छ. समस्या धेरै आइसकेका छन्. अब यसलाई समाधानको एउटा विकल्प भनेको नै राजदूतावास स्थापना हो भन्ने राय स्वरूप तपाईँ जाँदै हुनुहुन्छ, यसमा पनि शुभकामना छ. अब हामी यो जुन एनआरएन स्पेन र अध्यक्ष केपी ओली बीचको अन्तर्क्रियाको जुन कार्यक्रमलाई पनि यहाँ प्रसङ्ग ल्याइएको थियो र म पछि जोडाउँला भनेको थिएँ. विशेष गरी अन्तर्क्रिया कार्यक्रम रहँदाखेरि स्पेनमा हामी सरस्वती रूपमा बोलिन्छ, यस्तो यस्तो हामी चाहिँ सुनाइन्छ पनि, तर एउटा भनौँ न हामीले राख्नुपर्ने कुराहरू एउटा टिपोर्ट गरेर एउटा भनौँ जति पनि कुराहरू सान्दर्भिक कुराहरू राख्ने हो. नेताहरू आउँदाखेरि हामीले विविध एउटा प्रसङ्ग एउटा हुन्छ, मैले दुई तिनवटा अन्तर्क्रियामा सहभागी एउटा प्रसङ्ग हुन्छ, कति बुझेर बोल्छन् कति नबुझी बोल्छन्, त्यसलाई व्यवस्थित बनाउनको लागि र जति पनि संगठनबाट त्यहाँ बोल्दै हुनुहुन्छ ती कुराहरू एउटा भनौँ न जाहेज कुराहरू र जुन टपिकसँग केन्द्रित कुराहरू मात्र राख्नको लागि कस्तो किसिमको व्यवस्था गर्दै हुनुहुन्छ अथवा कसरी व्यवस्थित बनाउँदै हुनुहुन्छ?
नर्मल्ली यो यसलाई स्पेसल्ली अन्तर्क्रिया कार्यक्रम नभनिकन यो चियापान एनआरएन स्पेनले केपी ओलीज्यूको सम्मानमा राख्ने चियापान कार्यक्रम हो. यसमा चियापान भनेर अनि चिया मात्रै खाएर हिँड्ने कुरा आउँदैन. र त्यहाँ स्पेसल्ली अब तपाईँले भने यस्तै धेरै कम्प्लिकेसनहरू आउँछन्. अन्तर्क्रिया भनेपछि जे पनि इच्छा लाउँछ लेखेर पठाउने, मेरो बारेमा बोलिएन, त्यही त मेरो बारेमा बोलिएन, मेरो क्वेसनको उत्तर आएन भन्ने कुरा हुन्छ. त्यसरी अहिलेलाई के सोचाइ राखिएको छ, मैले एनआरएन अध्यक्षज्यूलाई के सल्लाह दिएको छु भन्दा यहाँका समस्याहरूको बारेमा एनआरएन अध्यक्षले टेबल गर्नुहुन्छ अथवा एनआरएनको कार्यसमितिमा भएको कसैले टेबल गर्नुहुन्छ, त्यसको रिप्लाई चाहिँ उहाँले दिनुहुन्छ. अहिलेको अन्तर्क्रिया त्यति नै होला, किनभने टाइमको व्यस्तता छ. हेर्नुहोस्, अब बिहान 5 तारिकको बिहानमा हामी आन्दोरा गएर परराष्ट्र मन्त्रीसँग मिटिङ छ, त्यहाँबाट फर्केपछि स्पेनका हाई लेभलको बिजनेसम्यानहरूसँग नेपालमा लगानी गर्ने सम्बन्धी मिटिङ छ, त्यस पछाडि एनआरएनको चियापान छ. भनेपछि कति धेरै टाइम लिन सकिन्छ एक दिनको लागि? कति एक दिनमा त्यति काम गर्नु छ भनेपछि त्यति साह्रै धेरै समय हामीसँग हुँदैन. र चाहिँ एनआरएन अध्यक्षले यहाँका समस्याहरूको बारेमा अथवा एनआरएनको कार्यसमितिमा अध्यक्षले तोकेको व्यक्तिले समस्याहरू टेबल गर्नुहुन्छ, त्यसको बारेमा हाम्रो अध्यक्ष केपी ओलीजीले, अब उहाँ त भूपू उप प्रधानमन्त्री, भूपू परराष्ट्र मन्त्री पनि हो, आन्दोरामा रिलेसनसिप यो दौत्य सम्बन्ध कायम गर्नुभएको, उहाँ परराष्ट्र मन्त्री हुँदा हो, त्यही भएर पनि अहिले भेट्न गइँदैछ, त्यहाँ मिटिङ छ. त्यसो भएको हुनाले उहाँले हाम्रो समस्याहरूको बारेमा उहाँले बताउनुहुन्छ. यति नै धेरै होला. अब मासमा आउने कुरो, मासमा फेरि इच्छुक साथीहरूलाई यो रेडियो मार्फतै मैले के रिक्वेस्ट गर्न चाहन्छु भने हामीलाई लागेका समस्याहरू एनआरएनका पदाधिकारी अथवा एनआरएनका साथीहरू मार्फत अध्यक्षलाई, एनआरएन अध्यक्षलाई टिपाइयो भने उहाँले टेबल गर्दा हामी सबैका कुराहरू आउला.
पछि कुरा चाहिँ एउटै
आउँछ, त्यही त. तर चाहिँ टाइम हामीसँग धेरै नभएको नहुने हुनाले हामीले सबैले त्यहीँ टिपेर दिनुहोस्, हामी उत्तर दिन्छौँ भन्ने अवस्था रहँदैन.
र अब एउटा प्रसङ्ग त बाँकी नै छ, तपाईँ जापान पुग्नु भएको, गैरावासीय नेपाली संघको क्षेत्रीय सम्मेलन जापानमा सम्पन्न भएको थियो र त्यहाँको गतिविधिलाई पनि समेट्नु पर्छ, तर एउटा जुन तपाईँ नेपाल भएको बेलामा समाचारमा आइरहेको कुरालाई म कोट्याउन चाहन्छु, किनकि तपाईँबाटै यो जवाब सायद स्पेनमा पनि यसको प्रसङ्ग चलेको थियो। तपाईँ नेकपा एमालेको नवौं महाधिवेशन काठमाडौँमा चलिरहँदाखेरि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकार पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा उम्मेद्वार दिँदै हुनुहुन्छ भनेर समाचार पनि आयो, त्यसपछि प्रसङ्ग पनि चल्यो, एनआरएनमा रहिरहेको र सल्लाहकार रहेको मान्छे केन्द्रीय सदस्यमा किन जाँदै अथवा भनौँ न यी विभिन्न कुराहरू कतिपय पक्षबाट आए, एनआरएन भन्ने बित्तिकै त्यहाँ राजनीति संगठन नहुने पनि होइन भन्ने पनि प्रसङ्ग पनि आयो, र सल्लाहकार जस्तो मान्छे भइरहेको मान्छे वैकल्पिक सदस्यमा दिनु अथवा औचित्य थियो अथवा यो हल्ला मात्र के थियो, सबै स्पेनवासी लगायत सबै सामाजिक सञ्जालदेखि लिएर सबै प्रसङ्गमा आइरहेको हुनाले तपाईँकै आवाजबाट म यसको उत्तर चाहन्छु।
धन्यवाद। हेर्नुहोस्, यो तपाईँकोले सोधेको उत्तर नेकपा एमालेको महाधिवेशनमा म भाग लिँदै गर्दा आएका क्वेसनहरूको बारेमा अहिले तपाईँले सोधेको क्वेसन पनि मसित थियो र चाहिँ मैले जापानमा कसैले क्वेसन नगर्दै मैले क्लेरिफिकेसन दिएको थिएँ। त्यो के हो भन्दाखेरि मैले भने मलाई पोलिटिकल अर्गनाइजेसन एन्ड एनआरएन भनेर मेरो टपिक्समा मैले एक घण्टा कार्यक्रम चलाउनु पर्ने थियो,
टास्क फोर्स
होइन, एनआरएनको क्षेत्रीय भेला जापानमा हुँदै गर्दा राजनीतिक संस्थाहरू र एनआरएन भन्ने टपिक्स मैले सञ्चालन गर्दै थिएँ,
किनभने एउटा कन्टेन्ट नै
कन्टेन्ट मसित थियो, मेरो जिम्मामा थियो, एनआरएन केन्द्रले मलाई त्यो जिम्मेवारी दिएको थियो, किनभने म पोलिटिकलै पर्सन भएको कारणले त्यो जिम्मा मलाई दियो र त्यसमा वक्ता एमालेबाट बागलुङ क्षेत्र नम्बर 2 उठेको एनआरएन जापानको जिम्मेवार व्यक्ति सूर्य पाठक त्यसको प्रमुख वक्ता राखेको थियो, यो एनआरएन केन्द्रले राखेको थियो। अब यसको संयोग कस्तो पर्यो त, म एमाले केन्द्रीय सदस्यमा उठ्न खोज्दै गरेको व्यक्तिले कार्यक्रम सञ्चालन गर्ने एक घण्टा र प्रमुख वक्ता चाहिँ एमालेबाट प्रत्यक्ष उम्मेद्वारमा टिकट दिइएको सूर्य पाठक जो जापानमा बस्नुहुन्छ उहाँ चाहिँ प्रमुख वक्ता हुनुहुन्थ्यो त्यो प्रोग्रामको, र त्यस पछाडिको वक्ता हुनुहुन्थ्यो जीवा लामिछाने, उपेन्द्र महतो अनि त्यस पछाडि शेषकले, उहाँहरू चारजना वक्ता हुनुहुन्थ्यो, त्यो कार्यक्रम मैले सञ्चालन गरेका थिएँ। सञ्चालन गर्दै गर्दा वक्ताको र धेरै बोल्ने खाले सञ्चालक पर्यो भने उसले नि टाइम राम्रै पाउँछ, तपाईँले बुझ्नुहुन्छ। अब यसमा म आफैले कोट्याएको थिएँ, मैले के कोट्याएको थिएँ, अब आउँदै हुनुहुन्छ नेकपा एमाले प्रत्यक्ष तर्फबाट टिकट दिएर जानुभएको हाम्रो एनआरएनको एउटा इज्जत राखेको मान्छे, एनआरएनको तर्फबाट प्रतिनिधित्व गर्दै गर्दा नेपालको राष्ट्रिय पार्टीले टिकट दिएको हाम्रो एनआरएनको गौरव फलानु भनेर मैले बोलाउँदै थिएँ र त्यसको पुष्टि गर्दै थिएँ। मैले के भने भन्दा एनआरएनमा 80% राजनीतिक व्यक्ति छन्, तपाईँले पनि यो कुरा सुन्नुहोस्, एनआरएनको हाई प्रोफाइलमा 80% राजनीतिक व्यक्ति छन्, अहिले पनि तपाईँले नि सुन्नु होला, 20% म्याक्सिमम बढीमा 20% स्वतन्त्र यसले राजनीति गरेका छैन कि भन्ने छन्, त्यो तपाईँहरूले बुझ्न जरुरी छ। म त अब केन्द्रको एडभाइजर केन्द्रीय लेभलको कुरा गर्दैछु, अनि मैले हामी एनआरएनमा 80% राजनीतिसँग सम्बन्धित व्यक्ति छौँ जता भए पनि, र चाहिँ 20% नै स्वतन्त्र व्यक्ति हुँला, तर पछि एनआरएनबाट जो राजनीतिमा जान्छ त्यसलाई हामीले सबैले सघाउँ, कारण के त भन्दा हाम्रो एनआरएनको आवाज संसदको टेबलमा पुग्न सक्यो भने कति रमाइलो होला, त्यसैले हामीले चाहिँ हाम्रो एनआरएनहरू कोही संसदमा जान खोज्छ जान सक्छ भने जताततबाट जान्छ जहाँबाट गयो नि हामी सबैले प्रेसर गर्नुपर्छ भन्दा धेरैले ताली बजाउनु भएको थियो। र मैले अर्को कुरा नि के भनेको थिएँ, हाम्रो उपेन्द्र महतोलाई भने एनआरएन भनेर अध्यक्ष भइसक्नु भयो कोही, एनआरएन भोलि गएर नेपालको प्रधानमन्त्री राष्ट्रपति सम्हाल्न पर्यो भने हामी तयार हुने कि नहुने, देश बनाउने भनेर हामी संसारभरि 70-72 देशमा संगठन गर्दै हिँड्ने नेपालको लागि, स्पेसल्ली नेपालको प्रमोटको लागि त हो नि, एउटै उद्देश्य नेपालको प्रमोट हो होइन, र हामीलाई भोलि गएर नेतृत्व गर्ने हामी जस्तो मान्छेले नेतृत्व गरेर चाहिँ देशलाई हाँक्न पर्यो र देशलाई राम्रो बनाउनु पर्यो भने हामी तयार हुने कि नहुने, त्यही भएर चाहिँ हाम्रो उपेन्द्र महतो जस्ता जीवा लामिछाने जस्ता शेष घले जस्ता मान्छेहरू नेपालको नेतृत्व हाँक्न नि रेडी हुनुपर्छ, त्यसैले चाहिँ राजनीतिमा साथीहरू गए पोजिसनमा गएपछि यता छोड्नुहोस् भन्नुपर्छ, छोड्नुपर्छ दुईतिरै काम गर्न पनि सकिन्न, तर पोजिसनमा जाँदै गर्दा हल्ला गर्ने र फेसबुक मार्फत फलानालाई कारवाही हुन्छ यस्तो हुन्छ भनेर लेख्नु राम्रो कुरा होइन भन्दा त्यहाँको धेरैजनाले ताली बजाउनु भएको थियो त्यो कार्यक्रमको, अब मैले त्यहीँबाट सुरु गरेँ। अब यो कुराले तपाईँको क्वेसनले सायद भ्याइयो होला, तर एनआरएन स्पेनतिर जाउँ। म एनआरएन स्पेनमा पहिला संस्थापक अध्यक्ष, यो परासी नेपाली मञ्च संस्थापक अध्यक्ष हुँदादेखि हुँदाखेरि म निर्वाचन संयोजक भएर पहिलो अधिवेशन गराएँ, निर्विरोध गराएँ, अनि आइसिसी सदस्य भएँ। त्यति बेला प्रवासी नेपाली मञ्चकै अध्यक्ष बालवालाई हुँदा आइसिसी सदस्य भएँ, तर मैले आइसिसी सदस्य भएको भोलिपल्टदेखि मैले बैठक अध्यक्षता गरिनँ। त्यस पछाडि अहिले एनआरएनको सल्लाहकार हुँदै भइसकेँ। म सल्लाहकार भएर महाधिवेशनप्रति जाँदै गर्दा म केन्द्रमा उठ्ने कुरो, उम्मेदवारी दिने कुरा सही हो, दिन तयारी दिन चाहेको कुरा नि सही हो, यो संसारभरिको माग हो। हामी संसारभरि बाहिरी प्रवासबाट अथवा एनआरएन भनौँ, एनआरएनको आँखाको बाहिरी प्रवासबाट हामी 15 देशका मान्छे थियौं। नेकपा एमाले 24 देशमा छ बाहिर, तर हामी 15 देशको प्रतिनिधि मात्र गएको थियौं, र चाहिँ त्यति 15 देशको 22 थियौं। तिनीमध्ये सबैले त चाहिँ केन्द्रीय कमिटी यहाँ पर, किनभने अघि मैले तपाईँलाई संसद भने नि, संसदमा गए पो एनआरएनको आवाज त्यहाँ सुनिन्छ, भने यस्तै एमालेको पनि केन्द्रको टेबलमा गए पो एनआरएनको आवाज सुनिन्छ। एनआरएनको आवाज बोल्नको लागि एनआरएनमा जान खोज्या हो, के अरे नेकपा एमालेको केन्द्रमा जान खोज्या हो। र इनकेस म चाहिँ वैकल्पिक केन्द्रीय सदस्य भइसकेको भए त्यस पछाडिको कुरो मैले राजीनामा दिन्थेँ दिन्थिनँ। एनआरएन स्पेनमा आइसिसी सदस्य हुँदै गर्दा हाम्रो प्रवासी नेपाली मञ्चको माइनेट तपाईँले अध्यक्षज्यूलाई सोधेर बुझ्न सक्नुहुन्छ, मैले एक दिन पनि म आइसिसी सदस्य भएपछि प्रवासी नेपाली मञ्चको अध्यक्षता ग्रहण गरिनँ। यो संस्थालाई फेरि बनाउनुपर्छ भनेर म साइडमा बसेर काम गरेँ, र 10-12 महिना बितेपछि अर्को अधिवेशन भयो, मुक्त गुरुङ अध्यक्ष हुनुभयो। त्यहाँभन्दा पहिला पनि उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो, उहाँलाई मैले कार्यवाही दिएँ।
मैले भन्नु हामीले बुझियो, तर यसमा तपाईँ चाहिँ चाहना पनि राख्नुभयो र वैकल्पिक केन्द्रीय सदस्यमा तपाईँले चाहिँ किन दावा गर्नुभयो, किन ब्याक हुनुभयो भन्ने
प्रश्न। त्यो ठिक छ, थ्याङ्क यू, धन्यवाद। अब त्यो चाहना राखेँ मैले, तपाईँलाई भनेको कुरा बुझ्नु नि, यदि म वैकल्पिक केन्द्रीय सदस्य भएको भए एनआरएन एडभाइजरबाट राजीनामा दिन्थेँ भन्ने अर्थमा बुझ्नुहोस्, नभइकन चाहिँ पहिल्यै राजीनामा दिनुपर्ने अवस्था पनि होइन, दिनुपर्छ भनेर कसैले भनेर दिने अवस्था पनि होइन, किनभने भन्न त एउटा नेपालमा उखान्छ नि, काग कराइरहन्छ पिना सुक्दै गर्छ।
तपाईँले राजीनामा नदिकन त्यहाँ केन्द्रीय वैकल्पिक केन्द्रीय सदस्यको लागि तपाईँलाई भनौँ न त्यो दावाबाट ब्याक गराइएको,
त्यस्तो होइन, त्यो हुँदैन, त्यो होइन। एमालेको विधान मलाई सबै प्रत्येक हरफ थाहा छ, होइन, अब त्यो होइन। भएको कुरा के हो भन्दा तपाईँलाई किन ब्याक हुनुभयो भन्ने कुरा भन्नुभयो, जहाँ पनि प्रतिस्पर्धा हुन्छ, अघि नै भन्नुभयो यहाँ स्पेनको अधिवेशन हुँदैछ, धेरै प्रतिस्पर्धा देखिएको छ, नेपालमा नि धेरै प्रतिस्पर्धा हुन्छ, होइन। हामी प्रवासीसित 22 भोट थिए, नेपालका 5 भोट भएका जिल्लाहरू थिए, कुनै मनाङ जिल्लाका 5 प्रतिनिधि आएको थिए एमालेको महाधिवेशनमा, हामी बाहिरी दुनियाँका 22 कहाँको 5 कहाँको 22, अनि 22 म 1 उम्मेद्वार उठाएको थियो इनानिमसली, म 22 अथवा 24 देशको प्रतिनिधि म थिएँ एउटा मात्रै, होइन। त्यो हुँदै गर्दा नेपालका नेताहरूले जो नेतृत्वमा हाई लेभलमा जाँदै हुन्थ्यो, उहाँहरूले ती 5 भएको के अरे मनाङ जिल्लाका अथवा अर्को 5 भएका मुस्ताङ जिल्लाका साथीहरूलाई पनि नेतृत्वमा नल्याउने हो, टिकट नदिने हो भने उहाँहरूले पर्सनल्ली हार्ने अवस्था देखियो होला। तपाईँले स्पेन सन्देश हात पर्यो, त्यसमा मैले लेखेको लेख हेर्नु होला, यस सम्बन्धी तपाईँ क्लियर हुनुहुन्छ। र पनि रेडियो मार्फत मैले के बताउँ भन्दा, सुन्नेको लागि होइन, त्यो पनि अरूले पनि स्पेन सन्देश हेर्नेले मेरो लेख पढ्नु भयो भने यो कुरा प्रष्ट क्लियर छ, होइन, के गरे नेताहरूले भने। अब त्यहाँ के भयो भन्दा, नेपालका नेताहरूलाई नेपालमै भएकालाई भाग दिन दिँदै हामी प्रवासीलाई यिनी नदिए नि पुग्छ, तपाईँले चाहिँ झगडा गर्ने, तपाईँले पैसा नदियो भने के अरे झगडा गरेर रुनी कराउने छोरोलाई बढी पैसा दिन बाध्य हुनुहुन्छ कि दिएन भने चुप्प लाएर स्कुल जाने छोरोलाई पैसा दिन बाध्य हुनुहुन्छ, तपाईँ त सानै हुनुहुन्छ, भनेपछि त झगडा गर्नेलाई चाहिँ दिनुपर्छ। त्यही भएर प्रवासीहरूलाई उहाँहरूले के सम्झाउनु, यिनीहरू विद्वानहरू छन्, हामीले केही दिन नदिए पनि चुप्प लाएर जान्छन् भन्नुभयो, हामी त्यही अनुसार चुप्प पनि लाइयो, होइन। अनि नदिएपछि केन्द्रले चाहिँ पहिला केन्द्रीबाट केन्द्रीय नेतृत्वबाट उठ भन्ने कुरा नि आयो, बाहिरी दुनियाँलाई हामी सिट दिन्छौँ भन्ने कुरा पछि दिनुभएन, हामीले सरी अहिले सकिएन भन्नुभयो अनि हामी ब्याक भइयो, किनभने हामी म एक एमालेको अनुशासित कार्यकर्ता हो। आजको मितिसम्म मैले अनुशासन उल्लङ्घनको क्वेसन मेरो लाइफमा आएको छैन र केन्द्रको नेताहरूले चाहिँ नउठ भन्दै गर्दा म स्वतन्त्र उम्मेद्वार उठ्छु भनेर लाइन क्रस गर्ने अथवा चाहिँ अनुशासन क्रस गर्नेतिर म गइनँ र म एउटा अनुशासित कार्यकर्ताको हिसाबले म ब्याक भएँ।
हुन्छ, यो प्रसङ्ग पनि स्पेनको समुदायमा सामाजिक सञ्जालमा र केही समाचारहरूमा आएको हुनाले तपाईँबाटै रेडियो सुन्ने सम्पूर्णको लागि हामीले तपाईँको जवाफ मागेका थियौँ। लगभग हामी कार्यक्रमको अन्त्यतर्फ छौँ र मात्र 4-5 मिनट बाँकी छ, हामीले 55 मिनट जति बहस गरिसकेका छौँ र अघि तपाईँले एनआरएनमा राजनीतिक वर्चस्व बढी छ, 80% भन्दा बढी एनआरएनका जति पनि मान्छेहरू आइरहेका छन् उनीहरू कुनै न कुनै राजनीतिक पार्टी वा भातृ संगठनसँग आबद्ध छन् र 20% मात्र स्वतन्त्र होलान् भन्ने किसिमको एउटा तर्क दिनुभएको थियो। तपाईँलाई व्यक्तिगत रूपमा म सुन्छु सोध्न चाहन्छु, यदि तपाईँ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सल्लाहकारै भएको भए, स्वतन्त्र रूपमा भएको भए र अहिले जुन तपाईँ नेकपा एमालेसँग समर्पित भएर सल्लाहकार भनौँ त्यो ठाउँसम्म एउटा पार्टीको हिसाबबाट पनि तपाईँ त्यो ठाउँसम्म जानको लागि पार्टीले टेवा पुर्याएको छ, आफ्नै ठाउँमा छ, तपाईँ यदि स्वतन्त्रबाट सल्लाहकार भएको भए वा नेकपा एमाले समर्थित भएर भएकोमा यी दुईटामा तपाईँलाई बढी गर्व केमा लाग्छ?
मलाई म स्वतन्त्र भएर एडभाइजर हुनु र अहिले थ्रु भनौँ न पहिलाको प्रवासी नेपाली मञ्चको अध्यक्ष अनि एनआरएनको आइसिसी सदस्य स्पेनबाट त्यस पछाडि एडभाइजर हुनु पोजिसन केन्द्रीय पोजिसनको लागि करिब करिब उस्तै हो, काम पोजिसन उस्तै हो, तर कुरा के छ भन्दा डेस्टिनेसन कताबाट कसरी तय हुन्छ भन्ने कुरा हो, होइन एनआरएनमा स्वतन्त्र रूपमा एनआरएन भनेको नि प्रत्यक्ष अघि नै मैले भने 80%
स्वतन्त्र मान्छे अलिक माथि पुग्न गाह्रो रहेछ तपाईँको विचारमा,
स्वतन्त्र मान्छे माथि
एनआरएनको माथि तक्कामा पुग्न,
सुन्नुहोस् तपाईँलाई मैले ननाती भन्नुपर्छ इमान्दारी साथ भन्नुपर्दा मैले 20 र 80 भनेको कारण त्यही हो, 20% स्वतन्त्र मान्छे होला भनेपछि 20% को हैसियत राखेर टपमा पुग्न सजिलो होला कि 80%को हैसियत राखेर टपमा पुग्न सजिलो होला त्यसरी नै बुझ्नुहोस्।
भनेपछि एनआरएनमा नेतृत्व लिने हो भने एउटा पार्टी समाती राम्रो
होइन नै के अरे क्षमता भएको साथीहरू स्वतन्त्र रूपमा नै अगाडि बढिराख्नु भएको छ आइराख्नु भएको छ, अब क्षमता भएका साथीहरू पार्टी थ्रु पनि आइराख्नु भयो, त्यसो भएपछि यसलाई चाहिँ ठ्याक्कै यही भनेर नभनौ होइन, क्षमतामा पनि भर पर्छ, त्यही पोजिसनमा भएको त्यही पदमा जान सक्छ भन्नु त छैन नि, व्यक्तिको क्षमतामा पनि भर पर्छ।
हुन्छ, यो प्रसङ्ग हामीले भनौँ एनआरएनसँग सम्बन्धित तपाईँ र पार्टी लगायत हामी प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन गरिरहँदाखेरि हामीलाई जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ एनआरएन र जति पनि सुन्नुहुन्छ यो विषयको एउटा निचोडको रूपमा पनि हामीले प्रसङ्ग कोट्यायौँ र अब भने कार्यक्रमको हामी निकै अन्त्यतर्फ छौँ, मात्र 3 मिनट बाँकी छ। आज सरस्वती रूपमा लगभग धेरै कुराहरू हामीले गर्यौँ, प्रवासी नेपाली मञ्चको मूलत तेस्रो अधिवेशनको चर्चा, पार्टी अध्यक्ष केपी ओली यहाँ आउँदै लगायत एनआरएन स्पेनले गर्ने कार्यक्रम, ज्ञापन पत्रको कुरादेखि लिएर यहाँ भएका समस्याहरू र गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन जापानमा सम्पन्न भएको थियो यो विषयमा पनि हामीले कुराकानी गरिसकेका छौँ। आज हामीसँग प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष संरक्षक तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्पराज तिमिल सेना हुनुहुन्छ र उहाँलाई म अन्त्यमा हामीलाई सुन्ने जो जो हुनुहुन्छ र तपाईँको अधिवेशन पनि नजिक आउँदैछ र यसलाई अझ सफल बनाउनको लागि जो जो सुन्दै हुनुहुन्छ उहाँहरूको लागि र समग्र श्रोता जसलाई रेडियो स्पेन नेपाल मार्फत हामीलाई सुनिरहनु भएको छ उहाँहरू सबैको लागि के भन्न चाहनुहुन्छ?
हामीले चाहिँ प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशनमा को हुँदै गर्दा अब श्रद्धेय अध्यक्षलाई बोलाएका छौँ, उहाँ आफ्नो कार्यक्रमको सुपर व्यस्तताको बावजुद पनि आउँदै हुनुहुन्छ, यो भनेको हाम्रा स्पेनका नेपाली दाजुभाइ दिदीबहिनीको, स्पेनका एमाले कार्यकर्ताको र स्पेनका सम्पूर्ण नेपालीहरूको समस्याहरू उहाँले प्रत्यक्ष सुनेर जानु होला र त्यसमा समाधानको लागि विशेष के अरे पहल होला भन्ने आशामा हामीले उहाँलाई बोलाएका छौँ। त्यसैले हाम्रा जिज्ञासाहरू र उहाँका रेस्पोन्सहरू सुन्नको लागि म 4 तारिक 5 बजे हुने खुल्ला सेसनमा सिथिलिया हल भनेपछि स्पेनको सबैले प्राय थाहा पाउनुहुन्छ, सिथिलिया हलमा प्रवासी नेपाली मञ्चको तर्फबाट एउटा संस्थापक अध्यक्षको हैसियतले आमन्त्रण गर्न चाहन्छु सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई, र चाहिँ त्यहाँभन्दा अगाडि हुने बन्द सेसनमा प्रवासी नेपाली मञ्चको कार्यकर्ताहरूले नि आफ्ना जिज्ञासाहरू राख्नुहुनेछ, उहाँसँग इन्टरेक्सन हुनेछ, र चाहिँ यो सम्पूर्ण स्पेनवासीको लागि फलदायी हुनेछ उहाँको भ्रमण भन्ने मैले आशा लिएको छु।
फर्स्ट कार्यक्रममा आउनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
तपाईँलाई यो कार्यक्रम आयोजन गर्नुभएको हार्दिक धन्यवाद छ। तपाईँहरूको यो रेडियोको चाहिँ सफलताको कामना गर्न चाहन्छु।
हस् धन्यवाद। यहाँ हुनुहुन्थ्यो प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष संरक्षक तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्पराज तिमिल सिन्हा। तपाईँलाई आजको यो बहस कस्तो लाग्यो? हामीले नियमित रूपमा बहस गर्न नसके पनि स्पेनसँग सम्बन्धित रहेर यहाँको समुदाय र युरोपमा नेपालीहरूले भोग्नु परेको समस्या र त्यहाँको अवस्थालाई लिएर सम्बन्धित व्यक्तिहरूसँग यसरी नै बहस गर्ने क्रमलाई निरन्तरता दिइरहेका छौं। कुनै पनि सल्लाह सुझाव वा प्रतिक्रियाहरू छन् भने तपाईँ हामीलाई info@nepali.com मा इमेल पठाउन सक्नुहुनेछ र तपाईँको प्रतिक्रियाको अपेक्षा सहित तपाईँ जहाँ जहाँ र जुन जुन ठाउँमा रहे पनि आफ्नो समयको र आफूले गर्ने कामको ख्याल राख्नुहोला। विशेष गरी हामी स्वास्थ्यलाई पनि ख्याल राख्नुपर्छ। विदेशमा रहँदाखेरि तपाईँ जुन जुन ठाउँमा जुन जुन समय अहिले गुजारिरहनु भएको छ र त्यही समय अनुसार आफ्नो स्वास्थ्यमा पनि ख्याल राख्नुहोला र विशेष गरी विदेशमा रहिरहँदाखेरि विदेशमा काम गरिरहँदाखेरि स्वदेशलाई पनि सम्झने बानी बसाल्नुहोला र कहीँ कतैबाट आफूले दिएको केही रकम आफूले गर्ने केही भौतिक वा आर्थिक वा तपाईँको जुन किसिमको सहयोगबाट देशको लागि केही हित हुन्छ भने यो हित गर्नबाट पछाडि नपर्नुहोला। तपाईँ सबैको जय होस्। आजको यो प्रस्तुतिबाट म बसन्त राणाबाट आज्ञा चाहन्छु। नमस्ते।